आप सुन रहे हैं टॉल्स्टॉय का अजीम नावल आना करीना, पार्ट 5। पेशकश सैयद इरफान अली। मुफ्त डाउनलोड करें www.server555.com। बज़ाहिर आना और वरोंस्की हर तरह से खुशहाल जिंदगी गुजार रहे थे। पैसे की कोई तंगी ना थी। उनके हस्पताल की तामीर जारी थी। फारिग औकात में कुतुब का मुताला उनका मशगला था। आना वरोंस्की की कदर करती कि वो सीखा है, मगर बाज़ औकात वो तंग आ जाता कि हर वक्त आना उसके साथ रहने की कोशिश करती है। इस वक्त वो तलाक लेने की कोई कोशिश नहीं कर रहे थे। देही इलाके में इलेक्शन हो रहे थे। वरोंस्की ने आना को कहा कि वो इलेक्शन के सिलसिले में जा रहा है। आना ने कहा हाँ ज़रूर जाइए। उसके इतनी जल्दी मान जाने से वरोंस्की परेशान हो गया था कि कहीं उसने दिल में कुछ और तो नहीं सोच रखा। बच्चे की पैदाइश के करीब लेविन और किटी मास्को में रहाइश पजीर हो गए थे। लेविन का भाई भी इंतखाब में भरपूर हिस्सा ले रहा था और उसने लेविन को भी वहां आने की दावत दी, जो किटी के इसरार पर वहां चला गया। वहां पर इंतखाब की गहमा गहमी देखी और अपने घरेलू और जायदाद से मुतालिक दूसरे अमूर निपटाए। वरोंस्की जब इंतखाबात ख़त्म होने और मुकर्रा मुद्दत के बाद भी घर न आया तो आना का खत उसे मिला कि बच्ची बीमार है और मैं अकेली हूँ। वरोंस्की ने एक तरफ अपनी मौजूदा खुशियाँ देखी और दूसरी तरफ आना और उसके साथ बंधी हुई जिम्मेदारियाँ, क्योंकि मोहब्बत तो अब पुरानी हो चुकी थी और अपना लुत्फ खो चुकी थी। मगर फिर भी वो घर पहुँच गया। आना को गुस्सा था कि बच्ची उसके आने से पहले ही सेहतमंद हो गई थी। वरोंस्की अब मास्को जा रहा था। आना ने कहा कि वो उसके साथ मास्को ज़रूर जाएगी, ना चाहते हुए भी उससे अपने साथ ले जाना पड़ा। आना ने अपने शोहर को लिखा कि अब उसे तलाक दे दी जाए। उनका ख्याल था कि तलाक जल्द मिल जाएगी और वो मियाँ बीवी की ज़िंदगी गुजार सकेंगे। किटी और लेविन कई माह से मास्को में रहाइश पजीर थे और किटी बहुत खुश थी। सब मोहब्बत करने वाले उसके करीब थे। एक रोज़ स्टीवा क्लब में लेविन का तारुफ वरोंस्की से करवाता है, जो किसी कदर एक दूसरे को पहले ही जानते थे। अब लेविन के पास किटी थी और वो अपने आप को हल्का फुल्का महसूस कर रहा था, इसीलिए दोनों एक दूसरे से अच्छे तरीके से मिले। किटी ने भी माजी को फरामोश करते हुए वरोंस्की से अच्छे तरीके और खुद एतमादी से बात की। वरोंस्की ने लेविन को अपने घर आने की दावत दी। उसने दावत कबूल की और स्टीवा उसके साथ किया, जहां दूसरे तमाम लोगों की तरह वो भी आना की खूबसूरती और जहानत से बेहद मुतासिर नजर आ रहा था। अलबत्ता आना शर्मिंदा लग रही थी और उसने किटी को नेक ख्वाहिशात का पैगाम भिजवाया। स्टीवा और लेविन काफी देर तक आना की खूबसूरती की तारीफ करते रहे। किटी ने महसूस कर लिया था कि आना से मुलाकात के बाद आना के हुस्न का जादू उसके शोहर पर भी चल चुका है, मगर काफी बहस के बाद उनके झगड़े का खात्मा हुआ। अलबत्ता वरोंस्की और आना की खलीज और दूरी में आहिस्ता आहिस्ता इजाफा हो रहा था। लेविन और किटी के घर बेटे की पैदाइश हुई। किटी बहुत खुश थी, मगर बच्चा लेविन के लिए अजनबी चीज थी, क्योंकि वो अभी उसका अधीना था। वो महसूस कर रहा था कि ये बच्चा दुनिया में आ गया है और अब तकालीफ बर्दाश्त करना उसका मुकद्दर बन गया है। वो हैरान था कि मोहब्बत की जगह खौफ उसके दिल में पैदा हुआ है। बच्चे की पैदाइश के मुतालिक टॉल्स्टॉय ने 5 अबवाब में तफसील से बहस की है। लेविन को फिक्र थी कि रूस को मुकम्मल तौर पर सनत की तरफ ले जाया जा रहा है। स्टीवा हमेशा से ज्यादा माली परेशानियों का शिकार था। वो एक अच्छी सरकारी नौकरी के हसूल में सरगर्दां था ताकि उसकी आमदनी में और इजाफा हो सके। अगरचे वो करीनिन को कह रहा था कि वो आना की मर्जी के मुताबिक उसको तलाक दे दे, मगर करीनिन फिर भी नौकरी के हसूल में उसकी मदद कर रहा था। आना का बेटा अब अपने बाप के साथ रहने का आदी हो चुका था, क्योंकि उसे इल्म था कि अब उसे बाप के साथ ही जिंदगी गुजारनी है। उसे अपने माँ बाप के दरमियान झगड़े का इल्म हो चुका था। दूसरी तरफ करीनिन खुद एतमादी खो रहा था और अब आना को तकलीफ देने का ख्वाहिशमंद था। वो सोच रहा था कि आना को तलाक नहीं दी जानी चाहिए। वरोंस्की आना से जान छुड़ाना चाहता था और अब अकेले ही सैर व तफरी के लिए क्लब वगैरह में जाता, जबकि आना चिड़चिड़ी हो चुकी थी। उसका गुस्सा बहुत बढ़ चुका था और बात बात पर उसके और वरोंस्की के दरमियान लड़ाइयाँ शुरू हो जाती। آنا اپنی محبت کی دنیا میں کسی دوسری عورت کو شامل کرنے کا تصور بھی نہیں کر سکتی تھی، جبکہ اسے علم ہو رہا تھا کہ ورونسکی غیر عورتوں میں دلچسپی لے رہا ہے۔ دونوں نے دیہا جانے کا پروگرام بنایا مگر آپس کے جھگڑے کی وجہ سے ملتوی کر دیا۔ سٹیوا کا پیغام بھی انہیں مل گیا کہ کرینے نے طلاق دینے سے انکار کر دیا ہے۔ ورونسکی نے آنا کو تسلی دی مگر اب وہ حالات سے بہت دل برداشتہ ہو چکی تھی۔ وہ سمجھ رہی تھی کہ ورونسکی اس سے پیچھا چھڑانے کی کوشش کر رہا ہے۔ وہ سونے سے پہلے ملازم کو کہتی ہے کہ رات کو جب ورونسکی آئے تو مجھے پریشان نہ کرے، مگر اس کی خواہش تھی کہ ورونسکی اس کے منع کرنے کے باوجود بھی اس کے پاس آئے۔ مگر ورونسکی اس کی خواہش کا احترام کرتے ہوئے آنا کے کمرے کے بجائے دوسرے کمرے میں سو گیا۔ تمام رات آنا خوفناک خواب دیکھتی رہی۔ صبح ورونسکی کی نئی محبت اس کے لیے ماں کی طرف سے بھیجا ہوا سامان لائی۔ آنا نے اسے ورونسکی سے باتیں کرتے ہوئے دیکھا اور لڑائی دوبارہ شروع ہو گئی اور ورونسکی گھر سے چلا گیا۔ آنا نے اسے پیغام بھجوایا کہ اسے معاف کر دے اور اس کی تلاش میں خود بھی ورونسکی کی ماں اور ڈولی کے گھر گئی۔ ڈولی کے گھر میں اس کی ملاقات کٹی سے ہو گئی۔ اس نے کٹی کو ورونسکی کے نام اور خوبصورتی سے جلانے کی کوشش کی مگر حسد کے بجائے کٹی نے اس پر ترس کھایا۔ ورونسکی کو آنا کا پیغام نہ ملا اور اس کے حالات سے بے خبر اس نے پیغام بھیجا کہ وہ رات دیر سے آئے گا۔ آنا ورونسکی سے ملاقات کی خاطر اس کی ماں کے گھر جانے کا ارادہ کرتی ہے اور ریلوے اسٹیشن پہنچتی ہے، جہاں ورونسکی اپنی نئی محبت کے ساتھ اسے نظر آتا ہے۔ اب اسے اپنا شوہر کرینن اور بیٹا یاد آ رہے ہیں اور وہ ہر چیز سے بے خبر نظر آ رہی ہے۔ اس کا ملازم اسے ریلوے اسٹیشن آنے کا مقصد یاد دلاتا ہے۔ وہ جان چکی ہے کہ زندگی کا دوسرا نام تکلیف سہنا اور برداشت کرنا ہے۔ اسے ورونسکی کا پیغام ملتا ہے جس میں اس نے معافی مانگی ہے، مگر اب آنا کی واحد خواہش ورونسکی کو اس کی بے وفائیوں کی سزا دینا ہے۔ اسے یاد آیا کہ کس طرح ایک آدمی ٹرین کے نیچے آ کر مر گیا تھا اور اس نے خدا سے معافی مانگتے ہوئے اپنے آپ کو بھی ٹرین کے نیچے گرا کر موت کے منہ میں دھکیل دیا۔ وہ مر چکی تھی۔ اگر وہ چاہتی تو بچوں کی پیدائش کے دوران طبی موت بھی مر سکتی تھی، کیونکہ ڈاکٹروں نے اسے بتایا تھا کہ بچوں کی پیدائش کے دوران اس کی موت واقع ہو سکتی ہے، مگر اس نے اپنے غلط فیصلوں سے اور ورونسکی کو سزا دینے کی خاطر خودکشی کی۔ 2 ماہ گزر چکے ہیں اور لیون کے بھائی نے اپنی وہ کتاب مکمل کر لی ہے جس پر وہ 6 سال سے کام کر رہا تھا۔ وہ محسوس کرتا ہے کہ کتاب لکھنے میں اس نے صرف اپنا وقت برباد کیا ہے، کیونکہ کتاب کے بارے میں زیادہ لوگ گفتگو کرتے نظر نہیں آتے۔ وہ اپنے بھائی لیون کے پاس جا رہا ہے۔ جنگ میں جانے کے لیے فوجی بھی جوش و خروش میں نظر آ رہے ہیں۔ ورونسکی بھی ان میں شامل ہے جو جنگ لڑنا چاہتا ہے۔ سٹیوا سے پتا چلا کہ ڈولی بھی لیون کے پاس ہے۔ ٹرین میں اس کی ملاقات ورونسکی کی ماں سے ہوتی ہے، جو بتاتی ہے کہ آنا کی موت سے ورونسکی پر قیامت ٹوٹ پڑی تھی اور اس کی حالت بھی آنا کی لاش کی طرح تھی اور ہفتوں وہ کچھ نہ کھا سکا، مگر اس کا خیال تھا کہ آنا کا انجام اسی طرح کا ہونا چاہیے تھا۔ آنا کی بچی کرینن لے گیا تھا۔ اس کی ملاقات ورونسکی سے بھی ہوتی ہے، جسے بار بار ٹرین کے نیچے آتی ہوئی آنا کا خیال آتا ہے اور اس کے الفاظ بھی کہ اس کے مرنے کے بعد وہ ہمیشہ افسوس کرتا رہے گا۔ لیون کے گھر پہنچنے پر کٹی اس کا استقبال کرتی ہے۔ کٹی حیران ہے کہ اس کا شوہر مذہب پر کیسے ایمان نہیں رکھ سکتا۔ اب اسے اپنے شوہر کا بہت خیال تھا اور اسے یہ بات بہت اچھی لگی جب اس نے کہا کہ ڈولی کو جائیداد کا کچھ حصہ دے دینا چاہیے کیونکہ ان پر قرضہ چڑھا ہوا ہے۔ اپنے بھائی کی وفات کے بعد سے لیون زندگی اور موت پر مسلسل سوچتا رہا۔ اس نے کتب سے بھی مدد لی مگر بے سود۔ وہ حیران تھا کہ بہت سے اچھے لوگ خدا پر حد درجہ یقین رکھتے ہیں۔ اس نے وہ وقت بھی یاد کیا جب بچے کی پیدائش پر اس نے خدا سے دعا مانگی۔ اپنے سوال کے جواب کے لیے اس نے بہت سے فلسفیوں کو پڑھا اور اس کی حالت اب یہ ہو چکی تھی کہ اسے خوف تھا کہ کہیں وہ خودکشی ہی نہ کر لے، مگر اس نے کوئی ایسی حرکت نہیں کی۔ اس سے اپنے زندہ رہنے کے مقصد کے بارے میں بھی کوئی جواب نہیں ملا، مگر اب وہ اپنے فارم کی دیکھ بھال، ڈولی کے خاندان کے معاملات، بچے کی دیکھ بھال اور دوسرے کام کاج میں بہت مشغول ہو چکا تھا اور ان میں بہت خوش تھا۔ اس کا ایک اور دلچسپ مشغلہ شہد کی مکھیاں پالنے کا بھی تھا۔ मगर सही और गलत की सोच उसे हमेशा अपनी तरफ मुतवज्जो रखती और गलती के साथ से वो तकलीफ महसूस करता। उसका भाई उसके पास आया, जिसके आने से वो कुछ परेशान था क्योंकि ये बहुत ज़्यादा काम के दिन थे। वो इंसानों और जानवरों को देखता कि ये तमाम और वो खुद भी एक दिन मर जाएंगे। एक दिन गुफ्तगू के दौरान उसे बताया गया कि नेक आदमी खुदा को हमेशा याद रखते हैं और रूह को अहमियत देते हैं। वो लोग नेक होते हैं और सीधे रास्ते पर चलते हैं जो खुदा का रास्ता है। उसे अपने सवाल का जवाब मिल गया था कि इंसान को अपनी ख्वाहिशात के लिए नहीं बल्कि खुदा के लिए ज़िंदा रहना चाहिए। अगरचे उसके लिए खुदा पर यकीन अब भी मुश्किल था, मगर उसे मुकम्मल यकीन था कि सच्ची बात की तरफदारी और नेकी पर तो यकीन किया ही जा सकता है। मगर फिर उसे चर्च की तालीमात याद आईं और उसने मजहब और खुदा के अहकामात पर मुकम्मल अमल करने का फैसला कर लिया, क्योंकि मजहब सच्चाई और नेकी का नाम है। एक दिन सख्त तूफान आया और उसे इतला मिली कि किटी, उसका बेटा और नर्स जंगल में गए हैं। लेविन को अंदेशा था कि आसमानी बिजली से उनकी जिंदगियों को खतरा हो सकता है। वो जंगल की तरफ भागा और बहुत तलाश करने के बाद नर्स, किटी और बच्चे को ढूंढ लिया, जो खैरियत से थे। लेविन का खुदा पर यकीन बहुत पक्का हो चुका था और उसने किटी को बताया कि बच्चे के बारे में जो परेशानी और मायूसी के जज्बात थे वो ख़त्म हो चुके हैं, और तूफान के दरमियान उन लोगों की फ़िक्र ने साबित कर दिया कि वो इन लोगों से कितनी मोहब्बत करता है। उसे खुदा के होने पर यकीन हो गया था। इस बारे में पहले किटी को बताने की कोशिश की, मगर फिर रुक गया और सोचा कि मैं बाकी दुनिया के सामने पुराने तरीके से ही रहूंगा, मगर मजहब मेरी रूह के अंदर दाखिल हो चुका है और जिंदगी का मकसद और राज मुझ पर खोल चुका है। टॉल्स्टॉय नावल की इब्तिदा और इख्तिताम दोनों में महारत रखता है। क्या आना की मौत नावल का इख्तिताम है? नहीं, इसका इख्तिताम लेविन और किटी के बच्चे की पैदाइश है। www.server555.com